नमस्कार अन्तर्संवादबाट सन्तोष रेग्मी नेकपा एमालेको एघारौं महाधिवेशन हिजो शुरू भएको छ। जेएनजी प्रदर्शनपछिको विकसित परिस्थितिमा एमालेको महाधिवेशन शुरू भएको हो। मुख्य राजनैतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका बेला एमालेको महाधिवेशनले लिने निर्णय तथा ल्याउने नेतृत्वबारे अहिले सर्वत्र चासो छ। एमालेको महाधिवेशनमा आजको अन्तर्संवादलाई केन्द्रित गर्नेछौ। एमालेका नेताहरूसँग आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। त्यस क्रममा केन्द्रीय प्रतिनिधि समेत रहनुभएका बाँकी एमालेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपति हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ। कक्षपतिज्यू, स्वागत छ यहाँलाई।
हजुर,
अब यो विकसित परिस्थितिमा एमालेको महाधिवेशन हिजो शुरू भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ र एमाले अब कसरी अघि बढ्नेछ भन्ने कुरा पनि त्यसले निर्धारण गर्नेछ भनिएको छ। एमालेको महाधिवेशनलाई केन्द्रीय प्रतिनिधिका रूपमा एउटा जिल्लाको पूर्व अध्यक्षको रूपमा हेर्दाखेरि यहाँले कसरी हेरिरहनु भएको छ? अब यसले पार्टीलाई कतातिर डोर्याउनेछ?
हामीले हिजो मात्रै हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाहगारीमा भव्यताका साथ सम्पन्न गरेका छौँ। जुन एउटा वास्तव खडा गर्न खोजिएको थियो, पुराना दलहरू सकिए सिद्धिए, यो प्रतिकूल अवस्थामा पनि त्यो भाष्यलाई छिरेर नेकपा एमाले राष्ट्रको एउटा चाहिँ शक्तिशाली र निर्णायक शक्ति निर्माण गर्ने सवालमा हिजोको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रले प्रमाणित गरेको छ। देशभरका नेकपा एमालेका नेता कार्यकर्ताहरू हाम्रो पार्टीलाई राष्ट्रको निर्णायक शक्ति बनाउने सवालमा एक मन एकताका साथ पार्टी अगाडि बढेको छ। अब यो एघारौँ राष्ट्रिय महाधिवेशन हामीले सक्षम र कुशल नेतृत्वको टिम चाहिँ हामीले गठन गर्नेछौँ। जहाँसम्म लाग्छ, यो परिस्थितिमा नेकपा एमाले नेपाली जनताको विश्वास र भरोसा गरेको पार्टी हो भन्ने कुरा हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष, देशका पूर्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जुन पार्टीको गतिविधि अगाडि बढिरहेको छ, यसले विश्वलाई पनि नेकपा एमाले नेपाल राष्ट्रको एउटा निर्णायक शक्ति हो भन्ने कुरा प्रमाणित गर्दैछ। तसर्थ अबको यो एघारौँ राष्ट्रिय महाधिवेशनले कुशल नेतृत्वका साथ चुस्त दुस्त नेतृत्व गठन गर्दै आगामी दिनमा नेकपा एमालेलाई एउटा निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नको निमित्त पार्टी निरन्तर रूपमा अगाडि बढ्नेछ भन्ने कुरामा
हजुर। अब भनौँ न, जसरी चाहिँ अब अहिले विभिन्न अवस्थाहरूबाट एमाले गुज्रिएको छ, सत्तामा रहेको सत्ता पनि रहेन होइन, त्यसै गरी अब यो विभिन्न आरोपहरू पनि एमाले माथि लागेको छ। यद्यपि यहाँले भनिसक्नुभयो हिजोको त्यो चाहिँ जनताको सहभागिताले त्यसलाई कहीँ न कहीँ खण्डित बनाउने प्रयास गरेको छ, यो यहाँहरूको पक्ष छँदैछ। अब एमाले परिवर्तित यो परिस्थितिमा कस्तो खालको नीति लिएर अगाडि बढ्छ र जनतासँग कहीँ न कहीँ टुटेको भनिएको सम्बन्ध जोड्न अब निर्वाचन चाहिँ मुखमै छ, निर्वाचनमा एमाले जान्छ कि अथवा कसरी जानुपर्छ? यहाँहरू जिल्लाको चाहिँ प्रतिनिधिका रूपमा यहाँहरूले केन्द्रीय नेतृत्व अब आउने नेतृत्वलाई कसरी चाहिँ सुझाव दिनुहुनेछ?
अब जस्तो नीति उसको नेतृत्व, नीतिमा हाम्रो पार्टीभित्र कुनै विवाद छैन। तसर्थ अबको विकल्प भनेको नेकपा एमालेलाई अझै पनि पूर्व प्रधानमन्त्री पार्टीका सदस्य अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको आवश्यकता छ, किनभने पछि यो पार्टीलाई राष्ट्रिय शक्तिको रूपमा निर्माण गर्नुपर्ने आवश्यकता छ र पार्टीले बोकेको जुन संकल्प हो जसको नेतृत्व कमरेड केपी शर्मा ओलीले गर्नुभएको छ, समृद्ध नेपाल र सुखी नेपालीको जुन राष्ट्रिय आकांक्षा पूरा गरेको लागि पनि हामीले कमरेड केपी शर्मा ओलीलाई यो पार्टीको अध्यक्षमा निर्वाचित गर्नुपर्ने आवश्यकता देशभरका प्रतिनिधिहरूले ठानेको मैले महसुस गरेको छु।
अब जसरी परिवर्तनको आवाज उठेको छ नि एमालेभित्र, पहिला कम्युनिस्ट पार्टीहरूभित्र यस्तो खालको आवाज चाहिँ अलिक कमै उठेको पाइन्थ्यो, यसपालि अलिक परिवर्तनको आवाज उठ्यो, यहाँको आफ्नो दृष्टिकोण त छँदैछ, अब यो परिवर्तनको आवाजलाई चाहिँ एमाले कसरी सम्बोधन गर्छ त?
परिवर्तनको आवाजलाई एमाले सम्बोधन गरेको छ। अब एघारौं राष्ट्रिय महाधिवेशनमा 40 वर्ष मुनिका युवाहरूलाई प्रत्येक 165 वटा निर्वाचन क्षेत्रबाट एक एकजना अन्डर 40 का युवाहरूलाई अनिवार्य प्रतिनिधि बनाउने पार्टीको सर्कुलर अनुसार अहिले देशभरिका 2200 जना भन्दा बढी जुन केन्द्रीय प्रतिनिधिहरू हुनुहुन्छ, करिबन नियर एबाउट 500 जना युवा साथीहरू महाधिवेशन प्रतिनिधिको रूपमा आइसक्नु भएको छ। र नेपाली जनताले विशेष गरेर जेन्जी समूहले अपेक्षा गरेका युवाको सहभागितालाई पार्टीले अत्यन्तै सुझबुझ ढङ्गले सम्बोधन गरेको छ, यसमा हामी गौरवान्वित छौँ। अर्को कुरो, केन्द्रीय कमिटीमा पनि 50% युवाहरूको सहभागिता गराउने भन्ने कुरो पार्टीभित्र बियर सर्कुल भइसकेको छ, भइरहेको छ। तसर्थ राम्रो प्रतिशत युवाहरूको सहभागिता केन्द्रीय कमिटीमा हुन्छ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ। यो कुरोलाई पार्टीले निकै नै बुद्धिमत्तापूर्वक सम्बोधन गरेको हामीले महसुस गरेका छौँ।
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेको महाधिवेशनमा केन्द्रीय प्रतिनिधि, बाँके एमालेका पूर्व अध्यक्ष किस्मत कक्षपति। त्यसै गरी हामीसँग गुल्मीबाट प्रतिनिधित्व गर्नुहुने एमाले केन्द्रीय सदस्य गणेश खनाल प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। खनालज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
हजुर, नमस्कार।
अब यहाँहरूको महाधिवेशन हिजो शुरू भएको छ, आजबाट बन्द सत्र चल्नेछ, नयाँ नेतृत्व स्थापित हुनेछ। अबको एमाले, विकसित परिस्थितिको एमाले कस्तो हुनेछ, यहाँहरूले कस्तो नेतृत्व लिएर जनता समक्ष जानुहुनेछ?
तपाईँले प्रश्न गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। रेडियो नेपालका सम्पूर्ण श्रोतालाई, नेकपा एमाले, सिङ्गो देशवासीलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार छ। विशेष गरी अहिले हामी यो विधान महाधिवेशन पछाडि जुन देशमा अकल्पनीय घटना घट्यो, 23-24 गते भएको, त्यसपछि पार्टीमा एउटा ढङ्गको देशव्यापी रूपमा पनि एउटा तरङ्ग पैदा भयो र पार्टीभित्र पनि कसरी जाने भन्ने सन्दर्भमा चाहिँ बहस सुरु भएको थियो। त्यसलाई चाहिँ हामी हल गर्ने विधिको रूपमा चाहिँ हामी 11 महाधिवेशनमा लिएका छौँ र हामी 11 महाधिवेशनमा जनताको भावनाको प्रतिनिधित्व हुने गरी हामी टुङ्गाउँछौँ। यसमा जनताको भावनाको प्रतिनिधित्वको सन्दर्भमा हामीले कुरा गर्दाखेरि जनताले के चाहिरहेका छन्, अहिलेका जनताको मनोभाव के छ, त्यसको प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने बारेमा चाहिँ हामी छलफल गर्छौँ। त्यसमा चाहिँ विशेष गरी अहिले जनताले नयाँ परिवर्तन चाहेका छन्, राजनीतिक रूपबाट हाम्रो कार्यशैलीमा परिवर्तन चाहेका छन्, कतिपय नेतृत्वको परिवर्तन चाहेका छन्, उनीहरूको बुझाइ एकरूपता चाहेका छन् र त्यो दिशामा हामी चाहिँ अगाडि बढ्छौँ र 11 महाधिवेशनले त्यो दिशालाई चाहिँ निर्देश गर्छ भन्ने मलाई लाग्छ।
अब भनौँ न, एमालेका सन्दर्भमा अथवा काङ्ग्रेसकै पनि सन्दर्भमा पछिल्लो दिनमा एउटा टिप्पणी के हुन्छ भने, जनता एकातिर दौडिरहेका छन्, यी पार्टीहरू चाहिँ अर्कोतिर छन्, अर्थात् विपरीत धारमा छन् भनेर चाहिँ आरोप चाहिँ यो दुईटा पार्टीले अहिले खेप्नु परिरहेको छ। त्यसमाथि पनि एमाले अलिक बढी नै खेप्नु परेको छ, एमाले चाहिँ सचिन तयार भएन भन्ने जस्ता आरोपहरू लागेको छ। तर हिजो जुन शक्ति एमाले प्रदर्शन गरेको छ, त्यसले उनीहरूलाई पनि एउटा सोच्न बाध्यता बनाउँछ होला, त्यो विषय पनि छलफलमै छ। यद्यपि परिवर्तनका जुन आवाज उठेको भनिएको छ, अब यो आवाजलाई सम्बोधन गर्न नसक्दाखेरि एमालेमा पर्ने प्रभाव कस्तो हुनेछ, अथवा यहाँले अहिले जुन भन्नुभयो एमाले परिवर्तन हुनेछ, नेतृत्वमा पनि परिवर्तन खोजेको कुरालाई पनि एमाले बुझ्नेछ, त्यो कसरी बुझ्छ?
यो बुझ्ने भनेकै महाधिवेशनबाट हो। हामी चाहिँ तपाईँले भने जस्तै जनताको मनोभाव के छ भने, अहिले केही न केही पुराना पार्टीहरूको नामबाट हामीलाई चाहिँ बदनाम गर्ने कोसिस गरिएको छ। वास्तवमा राजनीतिक रूपबाट अहिलेको ठोस परिस्थितिको विश्लेषण गर्ने कार्यदिशा बोकेका पार्टीहरू चाहिँ पुराना भन्ने हुँदैनन्। एउटा कुरा के हो भने, हाम्रो बुझाइ मतलब एउटा पुस्ताको बुझाइ र नयाँ पुस्ताको बुझाइको बिचको अन्तर्विरोध अहिलेको प्रधानमन्त्रीविरोध भएर गएको छ सामाजिक रूपमा। त्यसलाई हामी चाहिँ जनतासँग एकाकार भएर चाहिँ हल गर्न चाहन्छौँ र हाम्रो केही न केही कुनै न कुनै ढङ्गको कार्यशैलीमाथि जनताको प्रश्न छ। जनताले हाम्रो दृष्टिकोणको सवालमा, हाम्रो राजनीतिक कार्यदिशाको सवालमा अप्ठ्यारो गरेको छैन अथवा अब्जेक्सन गरेको छैन, तर हाम्रो कार्यशैली त्यो नीतिलाई कार्यान्वयन गर्ने शैलीको रूपमा चाहिँ शैलीलाई चाहिँ जनताले प्रश्न गरेका छन् र त्यसलाई चाहिँ हामी बदल्न चाहन्छौँ। मुख्यतः नेकपा एमाले अलिकति रूपान्तरण गर्ने भनेको चाहिँ दृष्टिकोणको सवालमा अलिकति रूपान्तरण हुनु जरुरी छ। नेतृत्वको सन्दर्भमा चाहिँ रूपान्तरण हुनु जरुरी छ र कमसे कम पनि नयाँ पुस्ताहरू र अहिलेको इमर्जिङ मतलब चाहना भएका युवाहरूलाई चाहिँ सवेट गरी हामी चाहिँ नेकपा एमालेलाई पुनर्गठनको योजनामा चाहिँ हामी चाहन्छौँ।
त्यसलाई अलिकति स्पष्ट पारिदिनुहुन्छ, बदल्न चाहेको कुरा के हो, बदलिन चाहेको कसरी हो र कसरी बदलिन्छ?
एउटा चाहिँ हाम्रो नेकपा एमालेभित्र कस्तो किसिमको प्रवृत्ति विकास भएको छ भने जनताको बिचमा काम गर्न नजाने त नेताहरूको फेरो समाएर नेताहरूको आशीर्वादबाट चाहिँ पार्टी चलाउँछु भन्ने खालको एक ढङ्गको एउटा प्रवृत्तिको विकास भएको छ र नेताले पनि तिनै मान्छेहरूलाई विश्वास गर्ने र चाहिँ टिके बर्थाको टाइपको एउटा ढङ्गको भावना विकास भएको छ। त्यसमा चाहिँ लोकतान्त्रिक प्रक्रिया अलिकति अवरुद्ध भएको छ र यसलाई हामी बदलिसकेपछि जनताले स्वाभाविक रूपमा यसलाई बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ।
तर यहाँहरूको चाहना पुरा भएन भने?
होइन, हाम्रो चाहना पुरा भने हामी त अब लोकतन्त्रको पक्षमा लडाइँ लड्ने नै हो, होइन? हाम्रो बुझाइ हामीले जनतालाई प्रष्ट पार्ने पनि हो र पार्टी पङ्क्तिलाई पनि हामी के भन्न चाहन्छौँ भने सम्पूर्ण प्रतिनिधि डेलिगेट्सहरू सिङ्गो नेकपा एमालेका साथीहरूलाई म के भन्न चाहन्छु भने हामीले चाहिँ हामी आफू रूपान्तरण भएनौँ भने प्रश्न हामी माथि उठेका छन् त त्यो रूपान्तरण भएनौँ भने जनताका आवश्यकताहरू हल गर्न सकिन्न, जनताका आवश्यकताहरू हल गर्न सकिएन भने हामीले चाहिँ जनताको मतलब लोकप्रियता गुमाउँदै जान्छौँ। यद्यपि नेकपा एमालेप्रति प्रश्न हुँदाखेरि पनि नेकपा एमालेको जनाधार घटेको छैन तर केही केही समस्याहरू पैदा भएको कारणले चाहिँ नेकपा एमाले अहिले ब्याकफुटमा परेको स्थिति छ।
यहाँहरूलाई यहाँहरूले सोचेको जस्तो अवस्था आएन भने पार्टीमा समस्या हुन्छ कि भनेर पनि केही नेताहरूले भनेका छन्। मूलत यहाँहरूलाई जसरी आरोप लगाइएको छ कि भोलि पनि फेरि काम गर्नु पनि त एमालेमै हो नि त, अहिले धेरै परिवर्तनका कुरा गरेर नजानुस् अथवा अहिले अलिक यहाँहरूको कुरा अलिक बढी चाहिँ संस्थापनको अथवा केन्द्रको अथवा अहिलेको नेतृत्वको अलिक बढी आलोचना यहाँहरूले गर्नुभयो कि त्यसले भोलि पार्टीलाई असर गर्ला कि भनेर यहाँहरूलाई एउटा सुझावै भनौँ अथवा कहीँ न कहीँ यहाँहरूलाई चेतावनी पनि दिए अवस्था छ। पार्टीलाई पनि त बलियो बनाउनु पर्ने अवस्था छ, होइन? लोकतन्त्रमा पार्टीहरू बलियो भएनन् भने पार्टीहरू फुटे भने टुटफुटका इतिहास त यहाँहरू आफै जानकार पनि हुनुहुन्छ। भोलि एमालेमा जस्तो सुकै अवस्थामा पनि नेतृत्व स्थापित भइसकेपछिको एकताको सन्दर्भमा यहाँको के दृष्टिकोण हुन्छ?
दुईवटा छ, तपाईँले भनेको प्रश्नको दुईवटा उत्तर हुन्छ होला जस्तो लाग्छ मलाई। पहिलो कुरा चाहिँ नेकपा एमालेको नेतृत्वको विरुद्धमा हामी जानुपर्ने अवस्था होइन, नेतृत्वको कार्यशैलीको विरुद्धमा हामी गएका हौँ। खराब कार्यशैली, ठिकलाई ठिक भन्नुपर्छ, बेठिकलाई बेठिक भन्नुपर्छ। कतिपय सन्दर्भमा चाहिँ नेतृत्वले लिएका अडानहरू एकदमै स्वाभाविक रूपमा राम्रा छन् र देश र जनताको हितमा छन् तर नेतृत्वले गर्ने कार्यशैली जुन व्यवहार छ त्यो व्यवहार चाहिँ ठिक भएन, लोकतान्त्रिक आचरणसँग मिल खानु भएन र त्यसले चाहिँ सिङ्गो कम्युनिस्ट आन्दोलनलाई समेटेन अथवा नेकपा एमालेभित्र पनि एउटा ढङ्गको परिस्थिति निर्माण भयो र त्यसलाई नेतृत्वले करेक्सन गर्नुपर्छ र ससम्मान नेतृत्व विदाय हुनुपर्छ भन्ने हो हाम्रो कुरा चाहिँ। अर्को चाहिँ अब हामी एकताबद्ध नेकपा एमालेको पक्षमा हामी लाग्नुपर्ने हुन्छ। पार्टीले एक ढिक्का बनाउने कुरामा चाहिँ विचार विभेद भए पनि हामी चाहिँ एकताबद्ध नेकपा एमालेको पक्षमा छौँ। हाम्रो हामी हाम्रो नेतृत्व अथवा लोकतान्त्रिक आचरणको नेतृत्वले विजय प्राप्त गर्ने स्थिति बन्यो भने पनि हामी चाहिँ स्वाभाविक रूपमा सबै के अरे मतलब एमालेलाई चाहिँ एउटै झन्डा पनि गोलबन्द गर्ने दायित्व हाम्रो हुन्छ र अहिले जो संस्थापन वक्तले भन्नुभयो संस्थापन
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो गुल्मीबाट प्रतिनिधित्व गर्ने एमाले केन्द्रीय सदस्य गणेश खनाल। हामी नेकपा एमालेको 11 महाधिवेशन र महाधिवेशन पछिको नेतृत्व त्यसले पार्टीमा र मुलुकमा पार्ने प्रभावका बारेमा आजको अन्तसंवादमा केन्द्रित भइरहेका छौं। नेकपा एमालेको महाधिवेशन 11 महाधिवेशन हिजो शुरू भएको छ। एमाले महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेतृत्वका सन्दर्भमा यसपालि प्रतिस्पर्धा हुने जस्तो देखिएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका बीचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। तदनुरूप दुवै पक्षले प्यानलको तयारी गरिरहेको बुझिएको छ। हिजोको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बनि नसकेको जिकिर गर्नुभएको छ। उहाँले संसद पुनस्थापना हुनुपर्ने धारणा पनि राख्नु भएको छ। अब एमाले कता जान्छ भन्ने बारेमा कुराकानीमा हामी छौं। आजको अन्तर्संवादलाई हामीले एमालेको महाधिवेशनमा केन्द्रित गरेका छौं। एमालेका प्रतिनिधिहरूसँग दुईजनासँग हामी कुराकानी गर्यौं। अब हामी एमाले नेता पदम गिरीसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ। हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ नेताज्यू,
हजुर
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यहाँहरूको महाधिवेशन हिजो शुरू भएको छ, महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। मूलत एमालेको यो महाधिवेशनलाई यहाँहरू एमालेभित्रैबाट एमालेका नेताहरूले नै कसरी लिनुभएको छ? यो महाधिवेशनले पार्टीमा मुलुकमा के कस्तो प्रभाव पार्नेछ, कतिको महत्वपूर्ण छ अहिलेको सन्दर्भमा एमालेको महाधिवेशन?
खास गरी मुलुक एउटा जटिल परिस्थितिबाट गुज्रिएको अवस्था छ। साँच्चै भन्ने हो भने आजसम्म नेपाली जनताले सङ्घर्ष गरेर जो उपलब्धिहरू हासिल गरेका छन् त्यो उपलब्धिहरू गुम्ने खतराको डिलमा हामीहरू छौँ। हाम्रो लोकतन्त्र, हाम्रो सार्वभौम सत्ता, हाम्रो राष्ट्रिय स्वाधीनता, राष्ट्रियता, सबै विषयहरू साँच्चै भन्ने हो भने इतिहासको सर्वाधिक पेचिलो स्थितिमा चाहिँ अहिले छ। यो हामी सबैले बुझेको विषय हो। यो स्थितिमा चाहिँ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन हुँदैछ। यो महाधिवेशन त्यो अर्थमा पनि हरेक हिसाबले एउटा ऐतिहासिक र असाध्यै महत्त्वपूर्ण चाहिँ हो। र यो महाधिवेशनले वास्तवमा भनियो भने यी अगाडिका चुनौतीहरूलाई भोलिका दिनमा चाहिँ सामना गर्न सक्ने, मुलुकलाई एकताबद्ध बनाउन सक्ने र मुलुकमा भएका सबै लोकतान्त्रिक देशभक्त शक्तिहरूलाई एक ठाउँमा उभ्याएर यो देशको रक्षा गर्ने दायित्व जो छ त्यो अभिभावक पुरा गर्न सक्ने किसिमको नेतृत्व चयन चाहिँ यो महाधिवेशनले अवश्य पनि गर्नेछ। र यो महाधिवेशनमा हिजो उद्घाटन सत्रमा लाखौँ जनताको जुन सहभागिता भयो र त्यसमा चाहिँ आएका विभिन्न राजनीतिक दलका अतिथिहरूबाट जस्ता खालका शुभकामनाका अभिव्यक्तिहरू आए, त्यसले पनि के देखाउँछ भने नेकपा एमाले अझै धेरै गम्भीर बन्नुपर्छ, अझै धेरै जिम्मेवार बन्नुपर्छ। साँच्चै यो देशको चाहिँ रक्षा गर्ने, मुलुक लोकतन्त्रको रक्षा गर्यो भने त्यो एमालेको सामर्थ्यमा मात्रै सम्भव छ। एमाले विषयलाई गम्भीरताका साथ लियोस् भन्ने हिसाबले चाहिँ जुन शुभकामनाहरू विभिन्न राजनीतिक दलका नेताहरूबाट अभिव्यक्त भए, यसले पनि हामीलाई साँच्चै भनियो भने यो महाधिवेशन धेरै नै हिसाबले महत्त्वपूर्ण र एउटा गम्भीर मोडमा भएको हुनाले चाहिँ नि त्यही हिसाबले कार्यकर्ता पङ्क्तिले लिएको छ, प्रतिनिधि साथीहरूले लिनुभएको छ, नेतृत्व सारा नेतृत्व पङ्क्तिले पनि त्यही गहिराईबाट यसलाई बुझेको छ भन्ने मलाई त्यहाँ लाग्दछ।
हजुर, अब एमाले कसरी जिम्मेवार र थप गम्भीर भन्छ?
एउटा कुरा त के छ भने हामीले केही समय अगाडि विधान महाधिवेशन सम्पन्न गऱ्यौँ। हाम्रो पार्टीका नीतिहरू के हुन्, विचारहरू के हुन्, कार्यक्रम कार्यदिशाहरू के हो, होइन, यी सबै विषयमा हामीले चाहिँ विधान महाधिवेशनमा विस्तारमा हामी छलफल गऱ्यौँ, सघन ढङ्गले छलफल गऱ्यौँ र एउटा निष्कर्षमा हामीले पुगिसकेका छौँ। र यो खास राष्ट्रिय महाधिवेशन जुन 11 राष्ट्रिय महाधिवेशन हामी गर्दैछौँ, यो महाधिवेशनले मूलत नेतृत्व चयनको विषय नै हो। नेतृत्व चयनमा हामी के हो भने पार्टीलाई एकताबद्ध बनाएर लिएर जाने, अप्ठ्यारो परिस्थितिमा यो चुनौतीहरूलाई सामना गर्न सक्ने दृढ नेतृत्व स्थापित गर्ने र त्यस पछाडि पार्टीमा चाहिँ हरेक खालको चाहिँ पुराना पुस्ता, नयाँ पुस्ता, विभिन्न समुदाय सबैलाई चाहिँ प्रतिनिधित्व हुने गरी सिङ्गो राष्ट्रको चित्र देखिने किसिमको चाहिँ अब केन्द्रीय कमिटी यसले निर्माण पनि गर्नेछ। र वास्तवमा चाहिँ यो केन्द्रीय कमिटीहरूले जुन ताजा जनादेशसहित मतलब प्रतिनिधिबाट चाहिँ निर्वाचित भएर आइसकेको यस कमिटीले चाहिँ आउने परिस्थिति, आउने चुनौतीहरूलाई चाहिँ सामना गर्न सक्ने किसिमको सामर्थ्य बोक्ने, त्यो खालको हैसियत राख्ने नेतृत्व टिम यसले चाहिँ निर्माण गर्नेछ। त्यस पछाडि निश्चित रूपमा चाहिँ जनतामा नयाँ उत्साह, नयाँ किसिमको चाहिँ जोस, जागर र साँच्चै भन्ने हो भने अब राष्ट्र निर्माणमा हामी फेरि जुट्नुपर्छ। विगतका चाहिँ जुन खालको चाहिँ देशमा चाहिँ आयोजनी गरेर देशलाई खरानी बनाउने, देशको सबै राज्यका तिनटै निकायहरूमा जुन आयोजनी गराएर देशलाई एउटा वास्तवमा एउटा आगोको खरानी चाहिँ बनाउन चाहने, मुलुकको भविष्यलाई अन्धकारमा धकेल्न चाहने, नेपाल राष्ट्रको अस्तित्वलाई नै सङ्कटमा पुर्याउन चाहने जुन अतिवादी चिन्तन र शक्तिहरूले जसरी चाहिँ त्यो भूमिका खेले, त्यस्ता गतिविधिहरू गरे, त्यो गर्न सफल भए, ती सबै कुराबाट जनतालाई फेरि माथि उठाएर नयाँ सिराबाट सोच्ने, नयाँ सिराबाट चाहिँ सङ्गठित हुने वातावरण निर्माण अब गर्नुपर्ने स्थिति छ। त्यो काममा भूमिका खेल्न सक्ने किसिमको यो महाधिवेशनले त्यो फैसला गर्दैछ। त्यो किसिमको चाहिँ एउटा वातावरण निर्माण गर्ने कुरामा चाहिँ यो महाधिवेशन सफल हुन्छ भन्ने मलाई चाहिँ लाग्दछ।
हजुर, अब एमालेका भनौँ न एउटा अब यहाँहरूको त कुम्भ नै हो, यति ठुलो सङ्ख्यामा देशभरिबाट मानिसहरू जुट्नु भएको छ। एमाले अब प्रतिनिधि बाहेक पनि थुप्रै मानिसहरू पनि यहाँहरूको महाधिवेशनमा सहभागी भइरहेको सन्दर्भमा एमाले कस्तो चुनौतीको आकलन गरेको छ र एमाले पंक्तिले अब त्यो चुनौती सामना गर्न कसरी अघि बढ्ने रणनीति यो महाधिवेशनबाट बनाउँछ?
होइन, हाम्रो अगाडि प्रश्न के छ भने लोकतन्त्र एक किसिमले भन्नुहुन्छ भने कोमामा भएको अवस्था छ। हाम्रो संविधान घाइते मात्रै होइन पक्षघात भएको स्थितिमा छ। है संविधानले साँच्चै भन्ने हो भने यत्रो नेपाली जनताको बलिदानीबाट सङ्घर्षबाट यो संविधान हामीले लेख्यौँ, नेपाली जनताको आफ्नो हातबाट लेखेको संविधान एक किसिमले भन्ने हो भने एउटा मूर्छित अवस्थामा चाहिँ छ होइन। यो त जनताले ठुलो जनताको उपलब्धि हो नि त संविधान भनेर, त त्यस्तो स्थितिमा चाहिँ मुलुकका चाहिँ जिम्मेवार राजनीतिक पार्टीहरू, लोकतान्त्रिक शक्तिहरू, देशभक्त शक्तिहरू एक ठाउँमा उभिएर छिटोभन्दा छिटो यो संविधानको चाहिँ रक्षा गर्नुपर्ने, लोकतन्त्रको रक्षा गर्नुपर्ने, देशको जुन राष्ट्रिय स्वाधीनता जुन सङ्कटपूर्ण स्थितिमा छ त्यो स्थितिबाट राष्ट्रलाई बचाउने दायित्व त सबै पार्टीहरूको हो, नागरिकहरूको हो नि त। तर त्यस्तो स्थितिमा पनि अब वास्तवमा जसरी सबै राजनीतिक शक्तिहरू बाहिर आउनु पर्थ्यो, जसरी एकताबद्ध बन्नु पर्थ्यो, त्यस्तो नभइकन अलमल भएको स्थिति छ। यस्तो स्थितिमा नेकपा एमाले नै वास्तवमा यो जोखिम र यो चुनौतीपूर्ण अवस्थालाई चाहिँ नि अब पार लगाउ काम एमाले नै गर्नुपर्छ। गरेन भनेदेखि देश फेरि अर्को द्वन्द्वमा जाने, धेरै पछाडि धकेलिने, मुलुक एउटा असफल राष्ट्र हुने, वास्तवमा विदेशीहरूको परेड खेल्ने ठाउँ नेपाल हुने खतरा चाहिँ एकदमै विद्यमान छ। यो त हाम्रो आँखा अगाडि छर्लङ्गै देखिसक्यो नि त। त्यसो भएको हुनाले चाहिँ अब हामीले चाहिँ लहरको कुरा गरेर पनि भएन, रोमान्सको कुरा गरेर पनि भएन, यो शक्ति आउँछ यसले बनाउँछ, यस्ता पार्टी खोलेर यसले बनाउँछ भने जस्तो कुरा गरेर चाहिँ बडा रोमाञ्चक कुराहरू यहाँ भइराखेका छन्। त्यो रोमाञ्चक कुरा गर्ने मान्छेहरूले यो देशको संवेदनशीलतालाई बुझेका छैनन्, यो परिवर्तन यत्तिकै आएको भन्ने उनले देखेका छन्, हेरेका छन्, बुझेका छन् होइन। यो परिवर्तनमा कसरी चाहिँ इतिहासको कालखण्डमा कस्ता कस्ता लडाइँहरू लडेर सङ्घर्षहरू गरेर रगत पसिना बगाएर जेलका कालकोठरीमा बसेर यो परिवर्तन यहाँसम्म आएको, देश यहाँसम्म आएको भन्ने कुराको सामान्य ज्ञान पनि नहुने मान्छेहरूले मात्रै फेसबुकै हिसाबले चाहिँ जुन धारणा बनाउने जुन प्रवृत्तिहरू पछिल्लो समयमा हुर्किँदो छ, यस्तो कुराहरूबाट हामीले चाहिँ सजग बन्दै यिनीहरूलाई पनि अलिकति विषयलाई गम्भीरतालाई बुझाउँदै जनतालाई एकताबद्ध बनाउँदै यो राष्ट्र जोगाउने दायित्व यति बेला एमाले लिनुपर्छ। एमालेलाई त्यो सामर्थ्य अब एमाले निर्माण गर्छ यो महाधिवेशन पछाडि, र एमाले माथिदेखि शिरदेखि पुछारसम्मका सबै सारा पार्टी पङ्क्ति, पार्टी कार्यकर्ता कमिटी सबै हिसाबले चाहिँ एकसाथ परिचालित हुने, जनताको बिचमा जाने, हामीले विगतमा गरेका केही कमी कमजोरीहरू छन्, हाम्रो तर्फबाट भएका केही कमीहरू छन् भने त्यसप्रति जनतासँग चाहिँ चेत निहुराएर हामीले क्षमा पनि माग्नु पर्यो, हामीले इतिहासको कालखण्डमा गरेका राम्रा कामहरू गर्वका साथ जनताको बिचमा राख्नु पनि पर्यो, र भोलि यो देशलाई हामीले सम्मेलनलाई लिएर जान्छौँ, यसबाट पनि हामीले सिक्दै अझै परिष्कृत हुँदै हामी अगाडि बढ्छौँ भनेर आम जनताको बिचमा भन्ने त्यो खालको वातावरण अब बन्नु एमाले त्यो नेतृत्वले बनाउँछ, र त्यस हिसाबले जानका लागि यो महाधिवेशन वास्तवमा एउटा कोसे ढुङ्गा बन्छ भन्ने हामीलाई चाहिँ त्यो विश्वास छ, हामी त्यो हिसाबले जुटी पनि रहेछौँ।
हामी अन्तर्सम्वादमा छौँ। नेकपा एमालेको 11 महाधिवेशन हिजो शुरू भएको छ, आजबाट बन्द सत्र शुरू हुँदैछ, एमाले नयाँ नेतृत्व चयन गर्नेछ। अन्तर्सम्वादमा एमालेको महाधिवेशनमा केन्द्रित छौं। हामीसँग कुराकानीमा हुनुहुन्छ एमाले नेता पदम गिरी। अब नेतृत्वमा जाउँ, यहाँहरूको नेतृत्व चाहिँ सहमतिबाट टुङ्गिन्छ कि अथवा यहाँहरू आन्तरिक प्रतिस्पर्धा नै गर्ने निचोड सिचोडतिर पुग्नुभयो?
सकेसम्म सहमतिकै माध्यमबाट यो महाधिवेशन सक्ने हो होइन, सकिन भने मैले भनिहालेँ विगतको जस्तो सामान्य स्थितिमा महाधिवेशन भएको छैन। विगतमा 5 वर्षको अवधि पुरा हुन्थ्यो, पुरा भएपछि महाधिवेशन गर्नुपर्ने एउटा बाध्यात्मक स्थितिमा हामी महाधिवेशनहरू गर्थ्यौँ, त्यो चाहिँ यो स्थिति थियो विगतको। तर अहिले त्यस्तो होइन, हामीले साँच्चै भन्ने हो भने 5 वर्ष पूर्ण पुग्दै अब अगाडि नै अर्ली महाधिवेशनै जस्तो हामी गरिरहेका छौँ। अब यो किन यस्तो गऱ्यौँ भन्दा, हाम्रो जे देशको जुन परिस्थिति छ यो जटिल स्थितिमा चाहिँ यो महाधिवेशन गर्न सक्यो भने फेरि कार्यकर्ता पङ्क्तिमा चाहिँ एउटा नयाँ ताजकीपन आउन सक्छ, फेरि उत्साहका साथ काममा जाने स्थिति बन्छ भन्ने हिसाबले गरेको हो। र यस्तो बेलामा चाहिँ हुने महाधिवेशनले सकेसम्म सर्वसहमतिका साथ नेतृत्व चयन गर्ने कुरामा पर्याप्त ध्यान दिनुपर्छ, अधिकतम लचकता पनि अप्नाउनुपर्छ, सघन ढङ्गले सबैसँग संवाद पनि गर्नुपर्छ, किनभने सबै मान्छे एक ठाउँमा उभिँदा, सबै नेताहरू एक ठाउँमा उभिँदाखेरि जति स्ट्रेन्थ आउँछ विभाजित हुँदाखेरि, मनहरू उनिँदाखेरि, मनहरू भाँचियो भने मलाई लाग्छ त्यो तागत र त्यो सामर्थ्य हामीले गुमाउँछौँ। त्यसो भएको हुनाले यसतर्फ चाहिँ सबैले त्यो पङ्क्तिले कार्यकर्ता पङ्क्तिले ध्यान चाहिँ दिनुपर्छ। यदि सहमतिको साथ टुङ्गाउन सकिएन, आकाङ्क्षीहरू धेरै हुनुभयो तर पद थोरै भयो भने त्यस्तो बेलामा चाहिँ हाम्रो पार्टीको सिद्धान्त, हाम्रो विचार जुन छ जनताको बहुदलीय जनवाद, त्यसमा चाहिँ प्रतिस्पर्धा र बल कदमीलाई र नेतृत्व लिने विषयलाई चाहिँ सामान्य र स्वाभाविक रूपले लिएको छ, हाम्रो विचारहरूले त्यसलाई चाहिँ ढोका खोलिदिएको छ होइन। त्यसो भएको हुनाले त्यो प्रतिस्पर्धालाई पनि सहज र स्वाभाविक रूपले स्वीकार गर्नुपर्छ। भोलि निर्वाचनमा जाने अनि त्यसपछि चुनावमा हार्जित भइहाल्छ, अनि हार्ने पक्षले, हार्ने व्यक्तिले फेरि मन कुणाउने, त्यस पछाडि फेरि पार्टी काममा नफर्किने, नजोटिने, अनि विभिन्न ढङ्गले चाहिँ त्यहाँबाट पलायन हुने, यस्तो खालका विगतका प्रवृत्तिहरू पनि छन्। त्योबाट पनि शिक्षा लिनुपर्छ र यसलाई स्वाभाविक रूपले लिनुपर्छ भन्ने लाग्छ।
तर अब यहाँहरूको चाहिँ करिब करिब आन्तरिक प्रतिस्पर्धातिर नै यहाँहरूको प्रक्रिया अघि बढ्यो भनेर देखिएको छ नि है?
हजुर,
त्यस्तो हुन्छ, आन्तरिक प्रतिस्पर्धा हुने सम्भावना बढी भयो,
प्रतिस्पर्धा त बढी सम्भावना अहिलेसम्म देखिँदैछ, किनभने हामीले चाहिँ केन्द्रीय कमिटिको संख्या 351 घटाएर 251 बनाउने भनिसक्यौँ होइन? यस्तो बेलामा चाहिँ अब आकांक्षीहरूको संख्या धेरै ठुलो छ, त्यसो भएको उनीहरूले चाहिँ सहमति गर्ने कुरा सहज त छैन, धेरै नै गाह्रो कुरा हो। यद्यपि अब चाहिँ सहमतिको लागि अन्तिम प्रयास हुन्छ, भएन भने निर्वाचन केही प्रक्रियाबाट जान्छ, त्यही ढङ्गले टुङ्ग्याउनुपर्छ, त्यतैतर्फ जाने सम्भावना पनि छ, तर नकार्न सक्ने स्थिति चाहिँ छैन।
हजुर, अब यहाँ अहिले एमालेमा जसरी भनौँ न आन्तरिक प्रतिस्पर्धाको एउटा वातावरण बनेको देखिएको छ, त्यसमा चाहिँ संस्थापन इतर भनिने नेताहरूले चाहिँ हामी आन्तरिक प्रतिस्पर्धामा त जानुपर्ने भयो तर आन्तरिक लोकतन्त्र भएन, पार्टीभित्र अलि स्वच्छ हिसाबले स्वतन्त्र हिसाबले निर्वाचन हुने सुनिश्चितता छैन भनेर आशंका गरिरहनु भएको छ, यहाँ संस्थापन पक्षीय नेता मानिनुहुन्छ, अब कसरी यहाँहरू त्यो निर्वाचनलाई अधिकतम बढीभन्दा बढी चाहिँ उम्मेद्वारहरू आकांक्षीहरू अथवा त्यो पक्षका मानिसहरूले पनि आश्वस्त हुने खालको बनाउनुहुन्छ?
अब महाधिवेशनका प्रतिनिधिहरूको बीचमा चाहिँ सबै नेताहरूले जाने, आफूलाई चाहिँ मत माग्ने, आफ्ना कुराहरू राख्ने र त्यस पछाडि विश्वास जितेर नेतृत्वमा आउनका निम्ति त मलाई लाग्दछ काहीँ कतैबाट बाधा व्यवधान हुने भन्ने प्रश्नै हुँदैन, त्यस्तो हुनु पनि हुँदैन, सदा पनि छैन होइन। तर कहिले कहिले के हुन्छ भनेदेखि अब निर्वाचनपछि हुने परिणाम यस्तै हुनसक्छ भन्ने पूर्वानुमानका आधारमा अनि विभिन्न ढङ्गले आजैबाट पहिले सुरुबाटै अलि लोकतन्त्रको अभ्यास चाहिँ पारदर्शी भए प्रभावकारी भएन भनेर विभिन्न ढङ्गले चाहिँ अभिव्यक्तिहरू दिने र आम कार्यकर्ता पङ्क्तिहरूलाई चाहिँ यसले अलि अन्यल र निराश जस्तो बनाउने काम पनि हुने गरेका छन् हुने गर्छन् विगतमा पनि त्यस्तो देखिएको छ। यस्तो चाहिँ कहीँ कतैबाट पनि हुनु हुँदैन, लोकतन्त्रको पुरा अभ्यास हामीले पार्टीभित्र गर्नुपर्छ। हामीले विगतमा पनि सबैभन्दा बढी लोकतान्त्रिक अभ्यास चाहिँ हामीले नै सुरु गरेको हो, त्यसो भएको हुनाले चाहिँ यसमा चाहिँ जाने कार्यकर्ता बिचमा गएर मन जितेर विश्वास जितेर चाहिँ नेतृत्वमा आउनको लागि कतैबाट पनि अप्ठ्यारो हुने कुरा भएन, कसैले काहीँ त्यस्ता कुरामा बाधा व्यवधान गर्ने कुरा पनि हुँदैन। त्यस गर्दाखेरि यसमा चाहिँ अरू टिप्पणीहरू गरिरहनु भन्दा पनि बरु कार्यकर्ताको मन जित्ने त्यसबाट नेतृत्वमा आउनका निम्ति लाग्ने काम नै गर्नु अहिलेलाई उचित हुन सक्छ बरु। त्यस कारणले गर्दा यहाँ कुनै त्यस्तो लोकतान्त्रिक अभ्यास हुँदैन कि यसमा पारदर्शिता हुन्न कि भन्ने हिसाबले चाहिँ अहिले त्यो कुरा भन्नु अभिव्यक्ति दिनु वा त्यस हिसाबले सोच्ने कुरा चाहिँ उपयुक्त होइन, सोच्नुपर्ने जरुरत पनि छैन।
अब एमालेमा मूलत आगामी कदमहरूबारे चाहिँ त्यति धेरै यहाँहरूको मत भिन्नता देखिँदैन, यद्यपि पछिल्लो अब महाधिवेशनको नजिक नजिक आइसकेपछि संसद पुनर्स्थापना कि निर्वाचन अथवा चाहिँ संस्थापन पक्ष चाहिँ निर्वाचनप्रति अलि अनुदार भयो, संसद पुनर्स्थापनाप्रति अलि बढी चाहिँ खुल्यो, संसद पुनर्स्थापना गर्ने नगर्ने भन्ने कुरा त संविधानको विषय न्यायालयको विषय हो, अलि बढी राजनीतिकरण भयो भनेर यहाँकै पार्टीहरूका नेताहरूले पनि भनिरहनु भएको छ, यहाँहरूले त्यो टिप्पणीहरू सुनिरहनु भएको छ?
सुनेको छौँ, हामी निर्वाचनप्रति अनुदार हुँदै होइन, यो जनतामा गलत भाष्यहरू स्थापित गरियो कि निर्वाचनको वातावरण बन्नु पर्यो, भयरहित वातावरणमा निर्वाचनमा जनताहरू सहभागी हुन पाउनु पर्यो नि त। यस्तो असुरक्षाको बीचमा निर्वाचन हुन्छ भनेर हामीले चाहिँ त्यो भन्न सकिन्छ? निर्वाचन भन्नको लागि भनिएको कुरा हो, हामी यतिको राजनीतिक नेतृत्वले त्यो विषय सजिलै बुझ्न सक्छौँ। फागुन 21 चाहिँ 20 गते बेलुकासम्म भन्नुहोस् निर्वाचन हुन्छ हुन्छ भन्ने, 21 गते लगेर देशलाई ब्ल्याकबोर्डमा हाल्ने, यहाँ डिजाइन हुँदैछ। कुनै निर्वाचन गरेर लोकतन्त्र बाली गर्ने कसैको उद्देश्य छैन, सत्तामा भएको मान्छेहरूको, उनीहरूले देशलाई लगेर चाहिँ एउटा भुमरीमा हाल्दैछन्, त्यो कुरा एमाले देखिराखेको छ, देख्दा देख्दै अनि त नहुने निर्वाचनको पछि लुरु लुरु एमाले हिँड्छ र होइन।
तर संसद पुनर्स्थापना पनि यहाँहरूको हातमा त छैन नि त, तर
हामीले हाम्रो हातमा छ भनेको छैन, तर कुरा के हो भने अहिले वास्तवमा भन्नुहुन्छ भने असंवैधानिक सरकारले संसद विघटन गर्यो होइन, संविधानभन्दा बाहिरबाट सरकार गठन भएको छ, अनि हिजोकै नजिकलाई आधार मान्ने हो भने पनि प्रधानमन्त्रीले चाहिँ संसद विघटन गरेको दुई दुईवटा संसद विघटित संसदहरूलाई पुनर्स्थापित गरिदिएको छ, सम्मानित अदालत हामी कहाँ छँदैछ, यो सबै सिनारी हाम्रो अगाडि हुँदा हुँदै यो संसद विघटन चाहिँ सदर हुन्छ र निर्वाचन हुन्छ भनेर हामी यो कानुनी राज्यमा त्यो कुरा कसरी भन्न सक्छौँ? अदालतले सम्बन्धित अदालतले त्यति कुरा विश्लेषण गर्दैन, आफ्नो विगतका नजिक
भनेपछि एमाले अब चुनावको तयारी चुनावको चाहिँ यहाँहरूको मुखबाट भनेको मात्रै हो, यहाँहरू त्यो आश्वस्त हुनुहुन्न निर्वाचनमा?
निर्वाचन सरकारले गराउँछ भन्ने कुरामा हामीले रत्तिभर विश्वास छैन. त्यो निर्वाचन गराउने त्यो ल्याएको त्यो सरकारले राख्दा पनि राख्दैन होइन. अर्को कुरा, सरकार निर्वाचन गराउने बाटोमा हिँडेको पनि छैन. किन छैन
भन्नुहुन्छ
मेरो कुरा, निर्वाचन गराउने सरकारले दलका नेताहरूलाई चाहिँ स्थानहरू तोकेर राख्छ, भ्याली छोडेर बाहिर जान पाइन्न भन्छ, त्यसरी निर्वाचन
हुन्छ.
एक प्रकारले सफ्ट कु हो, म त भन्छु एक प्रकारले सफ्ट कु भइरहेको छ.
अन्तिममा अब विकसित परिस्थितिमा निर्वाचनको विकल्प छैन भन्ने कुरालाई त नकार्न सकिँदैन. अब यो गाँठो कसरी फुकाउने?
होइन, यो निर्वाचनको वातावरण सरकारले बनाउने स्थिति छैन. संसद पुनर्स्थापना गर्ने, त्यसपछि बरु एउटा सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण गर्ने, त्यस पछाडि त्यसले अर्ली इलेक्सन त्यसो छिटो मुलुकलाई चुनावमा लिएर जाने भएर र शान्तिपूर्ण स्थितिमा चाहिँ मुलुकमा निर्वाचन गराउने र फेरि लोकतन्त्रलाई चाहिँ यो जुन ड्रिल भएको छ, जुन लिगबाट बाहिर भएको छ संविधान लोकतन्त्र, यसलाई चाहिँ ठिक ठाउँमा लिएर आउने र मुलुकमा फेरि स्थायित्व शान्ति कायम गर्ने काम अब पार्टीहरूले गर्नुपर्छ. त्यस कारण त्यो वातावरण बनाउने कुरामा माले लगायतका सबै लोकतान्त्रिक शक्तिहरू, देशभक्त शक्तिहरू सबै एक ठाउँमा आउनुपर्ने आवश्यकता छ.
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद.
थ्याङ्क यू.
उहाँ हुनुहुन्थ्यो एमाले नेता पदम गिरी. अन्तर्सम्वादमा आज हामी 11 एमाले महाधिवेशनमा केन्द्रित भयौं. प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.